यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। आगामी आर्थिक वर्षभित्र मुलुकको विद्युत उत्पादन क्षमता 5,335 मेगावाट पुर्याउने सरकारको लक्ष्य। भाषा साहित्य र संस्कृति बलियो नभएसम्म राष्ट्रको समृद्धि पूरा नहुने सूचना तथा संचार प्रविधि मन्त्री डाक्टर विक्रम तिमल सेनाको भनाई। र शर्तहरू पूरा नभएसम्म अन्तिम सम्झौतामा हस्ताक्षर नगर्ने इरानको चेतावनी। अब समाचार विस्तारमा। सरकारले आगामी आर्थिक वर्षभित्र मुलुकको कुल विद्युत उत्पादन क्षमता 5,335 मेगावाट पुर्याउने लक्ष्य लिएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले सार्वजनिक गरेको वार्षिक विकास कार्यक्रममा एक वर्षभित्र थप 1,040 मेगावाट जलविद्युत उत्पादन क्षमता थपिने उल्लेख गरिएको छ। निर्माणाधीन तथा निर्माणको अन्तिम चरणमा रहेका जलविद्युत आयोजनालाई समयमै सम्पन्न गर्न विशेष प्रयास गरिने जनाइएको छ। निजी क्षेत्रबाट निर्माण भइरहेका आयोजनाहरूलाई पनि सहजीकरण गरी निर्धारित समयमा तीनलाई पनि सम्पन्न गर्ने लक्ष्य रहेको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले कला साहित्य भाषा र संस्कृति कुनै पनि राष्ट्रको शक्ति र पहिचानको आधार भएकाले तिनको संरक्षण र प्रवर्धन बिनाको समृद्धि अपूरो हुने बताउनु भएको छ। गोर्खापत्र संस्थानद्वारा आज काठमाडौँमा आयोजित मधुपर्क सम्मान 2083 कार्यक्रममा उहाँले मुलुकको भौतिक पूर्वाधार र आर्थिक सूचकांकसँगै भाषा साहित्य र संस्कृतिको सुदृढ विकास पनि समानान्तर रूपमा आवश्यक रहेको बताउनुभयो। मन्त्री तिमल सेनाले भाषा साहित्य र संस्कृति बलियो नभएसम्म राष्ट्रको समृद्धि पूर्ण हुन सक्दैन भन्नुभयो। उहाँले पछिल्लो समय सामाजिक सञ्जाल साहित्य अभिव्यक्तिको महत्वपूर्ण माध्यमका रूपमा विकसित हुँदै गएको उल्लेख गर्नुहुँदै बदलितो प्रविधिसँगै साहित्यको प्रस्तुति र पहुँचका नयाँ आयाम खुल्दै गएको बताउनुभयो। उहाँले लामो इतिहास बोकेका सरकारी तथा सार्वजनिक संचार संस्था तथा साहित्यिक र सांस्कृतिक संस्थाहरू आर्थिक रूपमा कमजोर बन्दै गएको प्रति चिन्ता व्यक्त गर्नुभयो। गोर्खापत्र संस्थानलाई अझ ओजपूर्ण व्यावसायिक र प्रतिस्पर्धी संस्थाका रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुहुँदै उहाँले संचार माध्यमलाई उपलब्ध गराइँदै आएको लोक कल्याणकारी विज्ञापन नरोकेको प्रश्न पार्नुभयो। कार्यक्रममा मधुपर्क सम्मान 2083 अन्तर्गत पद्यतर्फ वरिष्ठ साहित्यकार यादव खरेल, गद्यतर्फ वरिष्ठ कथाकार भाउपन्थी तथा मधुपर्क प्रतिभा सम्मानबाट डाक्टर गीता त्रिपाठीलाई सम्मान गरिएको थियो। उहाँहरूलाई सम्मान पत्र सहित 50,000 रूपियाँ नगद प्रदान गरिएको गोर्खापत्र संस्थानले जनाएको छ। परराष्ट्र मन्त्री शिशिर खनाल भोलि छिमेकी मुलुक चीनको औपचारिक भ्रमणमा जानुहुने भएको छ। चीनका विदेश मन्त्री तथा चिनिया कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका राजनीतिक ब्यूरोका सदस्य वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा यही जेठ 31 गतेदेखि असार 3 गते जुन 14 17 चार दिनका लागि औपचारिक भ्रमणमा जाने गरी मिति तय भएको हो। परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्र मन्त्री खनालले बेजिङमा चीनका विदेश मन्त्री वाङ यीसँग द्विपक्षीय वार्ता गर्नुहुने कार्यसूची रहेको छ। सो क्रममा मन्त्री खनालले चीनका उच्चस्तरीय प्रतिष्ठित व्यक्तिसँग पनि भेटवार्ता गर्नुहुनेछ। साथै नेपालमा विदेशी लगानी प्रवर्धन गर्न बेजिङ स्थित नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा सहभागी हुनुहुने पनि उहाँको कार्यसूची रहेको छ। सरकारले प्रदूषित हावा हटाएर स्वच्छ वातावरण कायम गर्ने योजना अघि सारेको छ। नेपाल स्वच्छ हावा तथा समृद्धि परियोजना नेपाल क्लीन एयर एण्ड प्रोस्पेरिटी प्रोजेक्ट एनक्याप आगामी आर्थिक वर्ष 2083-84 कार्यान्वयनमा ल्याउने तयारी भएको छ। नेपालमा वायु प्रदूषण नियन्त्रण, औद्योगिक क्षेत्रको हरित रूपान्तरण तथा स्वच्छ हावा प्रवर्धनका लागि करिब 8,71,57,000,000 अमेरिकी डलर बराबरको परियोजना सञ्चालन गर्ने तयारी थालिएको हो। विभागका महानिर्देशक ज्ञानराज सुवेदीले नेपाल स्वच्छ हावा तथा समृद्धि परियोजना एनक्यापले देशको वायु गुणस्तर व्यवस्थापन प्रणालीमा गुणात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो। बीपी राजमार्ग अन्तर्गत हिजो काभ्रे पलाञ्चोकको नवबुद्ध नगरपालिका बुच्चाकोट क्षेत्रमा भएको बस दुर्घटनाका सबै मृतकको शनाखत भएको छ। मृतक सबैको शनाखत भएको जिल्ला प्रहरी कार्यालय काभ्रे पलाञ्चोकले पुष्टि गरेको छ। मृतकहरूमा काभ्रे पलाञ्चोकको रोसी गाउँपालिका वडा नम्बर 6 मेघ बहादुर तामाङ, फूलमाया तामाङ र इन्द्र बहादुर तामाङ, रोसी गाउँपालिका 8 प्यारी तामाङ रहेका छन्। त्यसै गरी दुर्घटनामा दैलेख निवासी बम बहादुर भण्डारीको पनि ज्यान गएको छ। उनी नेपाली सेनाको त्रिनेत्र दलगण पकुण्डे बेसीमा अमलदार पदमा कार्यरत थिए। यस्तै तीन सिन्धुलीको घ्याङ लेक गाउँपालिका वडा नम्बर 4 सुमी तामाङ, रोसी गाउँपालिका 6 राजु तामाङ र माया तामाङको पनि मृत्यु भएको छ। घाइतेहरूको धुलीखेल अस्पतालमा उपचार भइरहेको छ। भारतमा नेटवर्किङ व्यवसायमा संलग्न गिरोहबाट थुप्रै नेपाली ठगिने गरेको भेटिएपछि भारत स्थित नेपाली दूतावास र सीमावर्ती प्रहरी प्रशासन त्यस्ता गलत कामको नियन्त्रणका लागि लागेका छन्। त्यस्ता प्रलोभनमा नपर्न समेत सरकारवाला सबैमा आग्रह गरेका छन्। धनगढ़ीबाट संवाददाता जगत साउदको यो रिपोर्ट।
ठगीमा परेकाहरूले भारत स्थित नेपाली राजदूतावासमा जानकारी दिएपछि रोजगारीको प्रलोभनमा भारत पुर्याइएका कैयौं नेपालीहरू ठगी गिरोहको शिकार बन्ने गरेको तथ्य खुलेको हो। सिप अनुसारको रोजगारी र आकर्षक तलब दिने प्रलोभनमा थुप्रै नेपाली युवा युवतीलाई भारत लैजाने ठगी गिरोहले प्रत्येक नेपालीबाट 2 लाख बढी रकम असुली गरेको देखिन्छ। शुरूवातीमा तालिम दिने गरेको ठगी गिरोहले साताभित्रै रकम जम्मा गर्न लगाउने र त्यसपछि अलपत्र पार्ने गरेको पीड़ित युवाहरूको भनाइ छ।
एक हप्ता सकिसकेपछि 2 लाख रुपियाँ लगाउनु, महिनाको 20,860 रुपियाँ तपाईँलाई पर महिना आउँछ सेलरी भन्ने भएर मैले त्यो 2 लाख रुपियाँ बुझाएको।
तुलाराम साउँ पहिलादेखि घोडाउडी, मैले 2,16,000 दिएँ, पछि त्यो थाहा भइसकेपछि घरै आउँदैन।
चुरे नेपाली गुल्मी, त्यहाँ एक हप्ता ट्रेडिङ सिकाउँछन्, यसो भाषाहरू सिकाउँछन्, कम्पनीको भाषाहरू, अनि फोन गरेर आइदिन्छन्।
रोजगारीको प्रलोभन दिएर भारत पुर्याइएका सयौं नेपाली ठगीमा परेको जानकारी पछि भारत स्थित नेपाली राजदूतावासले पीड़ित नेपालीहरूको उद्धार कार्य थालेको छ। भारतीय प्रहरीको समन्वयमा पीड़ितहरूलाई उद्धार गरी नेपाल फर्काउने गरिएको भारत स्थित नेपाली राजदूतावासका काउन्सिलर एसएसपी प्रकाश मल्ल बताउनुहुन्छ।
बसेका होस्टेलहरूबाट घरहरूबाट ल्याएर मानिसहरूलाई चाहिँ गाडीमा राखिन्छ, भारतीय प्रहरीको स्कटमा नेपाल बोर्डरसम्म ल्याइन्छ, त्यसपछि यतापट्टिका प्रहरीले त्यहाँबाट चाहिँ टेक ओभर गरेर जिल्ला प्रहरी कार्यालयमा लानु पर्छ। नेटवर्किङ स्क्यामको मात्रै कुरा गर्ने हो भने दुर्पुरमा भएको छ, त्यहाँ 58 जना उद्धार भएका छन्। त्यसपछि कुशीनगरमा जेठ 16 गते 453 जना भएका छन्।
भारत पुगेका नेपालीहरूमाथि कुटपिट गर्ने, बन्धक बनाउने, मानसिक तथा शारीरिक यातना दिने र रकम असुली गर्ने खुलेपछि नेपाल प्रहरीले नेटवर्किङ व्यवसायमा संलग्न ठगी गिरोहको खोजीमा सक्रियता बढाएको देखिन्छ। सीमावर्ती क्षेत्रको भारतीय शहरबाट नेटवर्किङ व्यवसायमा संलग्न ठगी गिरोहका 13 जनालाई पक्राउ गरिएको र उनीहरूलाई कैलाली प्रहरीको हिरासतमा राखेर कानूनी कारवाही अघि बढाइएको प्रहरीले जनाएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी ओम बहादुर राणा:
भारतसँग नजिक भएका जिल्लाहरूमा जागिरको प्रलोभनमा र राम्रो कमाईको प्रलोभन दिएर नेपालीहरूलाई बन्धक बनाएर पनि यिनीहरूले राखेर चाहिँ टर्चर दिने, बोल्न दिने देखिएको छ भने अब अहिले 13 जना पक्राउ परिसकेका छन् र यिनीहरूलाई जिल्ला प्रहरी कार्यालय कैलाली गरेर अनुसन्धान प्रक्रिया अगाडि बढेको छ।
ठगी गिरोहलाई कानूनी दायरामा ल्याउन र पीड़ित नेपालीहरूको रकम फिर्ताका लागि सरकारवाला निकाय बीच हातेमालो आवश्यक देखिन्छ। जगत साउद, रेडियो नेपाल, धनगढी।
एसई सकियो, अब रमाइलो सुरु भयो।
नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
अझै रमाइलो, रु 50 वा 100 भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गतेसम्म।
थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अब बाँकी समाचार। पेट्रोलियम पदार्थसँगै निर्माण सामग्रीको मूल्यमा भएको निरन्तर वृद्धिका कारण सुदूरपश्चिमका सड़क योजना प्रभावित भएका छन्। सड़क डिभिजन कार्यालय महेन्द्रनगर अन्तर्गत सञ्चालनमा रहेका कालो पत्र सम्बन्धी अधिकांश आयोजनाको कार्य अगाडि नबढ़दा चालू आर्थिक वर्षको पूँजीगत खर्च समेत प्रभावित हुने देखिएको छ। सड़क डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी इन्जिनियर हरिप्रसाद जोशीका अनुसार चालू आर्थिक वर्ष 2082-83 मुसेपानी खोला पुल र दोदा देखत भूली पुल निर्माण सम्पन्न भए हस्तान्तरण भए पनि सड़क कालोपत्र सम्बन्धी धेरै योजना प्रभावित भएका छन्। ठेक्का सम्झौतामा मूल्य वृद्धि समायोजनको व्यवस्था नगरिँदा करिब 70% आयोजना ठप्प अवस्थामा पुगेका छन्। यस्तै वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम अन्तर्गत कैलाली र कञ्चनपुरका 9 वटा सड़क योजनाको कालोपत्र निर्माण रोकिएको छ। हुम्ला सीमा विवादका कारण तीन दिनदेखि पूर्ण रूपमा अवरूद्ध रहेको कर्णाली करिडोर आज बिहानदेखि पुनः सञ्चालनमा आएको छ। रानी सैना पीड़ित संघर्ष समितिले मानवीय संवेदनशीलता र यात्रुहरूको समस्यालाई मध्यनजर गर्दै सड़क अवरोधका कार्यक्रम तत्कालका लागि स्थगित गरेको हो। धुलाचौरमा जनप्रतिनिधि प्रशासन र सरकारवालाको उपस्थितिमा बसेको संघर्ष समितिको बैठकले राजमार्ग बन्द हुँदा हुम्ला सहित कर्णाली क्षेत्रका नागरिकको दैनिक जनजीवन प्रभावित भएको निष्कर्ष निकाल्दै सड़क खुल्ला गर्ने निर्णय गरेको जनाए जेठ 3 र 5 गते बाजुराको हिमाली गाउँपालिका 3 स्थित लामपाटामा प्रहरी चौकी स्थापनाको विषयलाई लिएर उत्पन्न विवादका क्रममा हुम्लाका स्थानीय जनप्रतिनिधि कर्मचारी प्रहरी तथा पर्यटकमाथि कुटपिट दुर्व्यवहार र आक्रमण भएको भन्दै दोषीमाथि कार्यवाहीको माग गर्दै आन्दोलन शुरू गरिएको थियो। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चेक अनादर तथा ठगी कसुरमा सेफ सन्तोष शाहलाई पक्राउ गरेको छ। जिल्ला अदालत काठमाडौँको अनुमतिमा शाहलाई गैराती महोत्तरीबाट पक्राउ गरी आज काठमाडौँ ल्याइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक शरद कुमार थापा छेत्रीले जानकारी दिनुभयो। उहाँले शाहमाथि गैरी धारा स्थित एक रेस्टुरा खरिद गर्दा चेक अनादर ठगी कसुरमा जिल्ला अदालत काठमाडौँको अनुमतिले पक्राउ गरी काठमाडौँ ल्याइएको जानकारी दिनुभयो। पर्वतको महाशिला गाउँपालिकामा सञ्चालन भइरहेको पढ्दै कमाउँदै कार्यक्रम प्रभावकारी बन्दै गएको छ। विद्यालय शिक्षालाई सिप उत्पादन र आय आर्जनसँग जोड्ने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रमले विद्यार्थीलाई व्यावहारिक ज्ञान दिन सफल हुनुका साथै आर्थिक रूपले पनि सहयोगी देखिएको छ। पर्वतबाट संवाददाता राजन पौडेलको यो रिपोर्ट।
विद्यार्थीलाई अध्ययनसँगै सिप र उत्पादनमुखी कार्यमा जोड्ने उद्देश्यले सञ्चालन गरिएको पढ्दै कमाउँदै कार्यक्रमले महाशिला गाउँपालिकाका विद्यालयहरूमा सकारात्मक परिणाम दिन थालेको छ। विद्यालय तहमा कार्यक्रम प्रति उत्साह बढ्दो रहेको छ। विद्यार्थीले कक्षा कोठामा सिकेको ज्ञानलाई व्यवहारमा प्रयोग गर्ने अवसर पाउनुका साथै यो कार्यक्रम व्यवहारिक भएको बताउनुहुन्छ महाशिला एक गोर्ल्याम धाम आधारभूत विद्यालयका प्रधान अध्यापक चेत राणा।
बच्चाहरूलाई आफैलाई लगाएर प्र्याक्टिकलमा लगाइयो, यो विशेष गरेर हाम्रो ठाउँमा 60 देखि 70 दिनमा फलिसक्दो रहेछ। अहिलेसम्म त हाम्रो स्थानीय स्तरमा नै खपत भएको छ, अभिभावकहरू विद्यार्थीहरू धेरै हुनुहुन्छ।
विद्यार्थीलाई केवल सैद्धान्तिक शिक्षामा सीमित नराखी उत्पादन र स्वरोजगारसँग जोड्न पढ्दै कमाउँदै कार्यक्रम निकै प्रभावकारी देखिएको छ। यसले विद्यार्थीमा आत्मनिर्भरता र सिप विकासमा ठूलो योगदान पुर्याएको छ। कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न स्थानीय तहले समेत आवश्यक समन्वय र सहयोग गरिरहेको गाउँपालिकाले जनाएको छ। यस्ता कार्यक्रमले विद्यालय र समुदाय बीचको सम्बन्ध समेत बलियो बनाएको महाशिला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेको बुझाइ छ। शिक्षालाई उत्पादन र आय आर्जनसँग जोड्ने सरकारी अवधारणालाई स्थानीय तहले पनि प्राथमिकताका साथ अगाडि बढाएको छ। शिक्षा प्रणालीलाई व्यावहारिक र उत्पादनमुखी साथै विद्यार्थीले पढाइसकेर निस्किँदा उनीहरूलाई आर्थिक सहायता समेत पुग्ने गरी यस्तो कार्यक्रमको थालनी गरिएको बताउनुहुन्छ महाशिला गाउँपालिकाका अध्यक्ष ईश्वरी प्रसाद भूषाल।
यसबाट भएको आमदानी विद्यार्थीमै खातामा राख्ने र त्यो खाताबाट त्यो विद्यार्थी त्यहाँबाट पढेर जाने बेलामा एकैचोटि बीचमा झिक्न नदिएर सर्टिफिकेट सहित पैसा दिएर पठाउने भन्ने लक्ष्यका साथ यो कार्यक्रम शुरू गरेका छौँ। हामीले शुरू गरेको यो तेस्रो वर्ष हो। यो वर्ष एउटा विद्यार्थी एउटा विद्यालयबाट 10 कक्षा पास गरेर निस्कँदाखेरि 3-4 कक्षादेखि उसको खातामा जम्मा हुँदै गएको पैसा 11 कक्षा पढ्ने बेलामा 12 कक्षा पढ्ने बेलामा टाढा गएर पढ्नु पर्यो भने उसलाई बाटे खर्च होस् अथवा 50-60 हजार पैसा जम्मा भयो भने उसलाई अलिकति पढाइमा सपोर्ट होस्।
यस कार्यक्रमबाट विद्यार्थीले कृषि तथा अन्य व्यावहारिक सिप सिक्दै अध्ययनसँगै काम गर्ने बानीको विकास हुनुका साथै आत्मविश्वास पनि बढेको छ। कतिपय विद्यालयले यस्तै कार्यक्रमको अभ्यास गरे पनि सबै विद्यालयमा यो कार्यक्रम लागू गरिएको छैन। शिक्षा सिप र उत्पादनलाई एकैसाथ जोड्ने यस्तो कार्यक्रम नेपालभर लागू गर्न सक्ने हो भने विद्यार्थीको भविष्य अझ उज्जवल बन्ने विश्वास गरिएको छ। राजन पौडेल, रेडियो नेपाल, पर्वत।
पर्वतबाट राजन पौडेलको यो रिपोर्टपछि अब अन्तर्राष्ट्रिय समाचार। अन्तरिम सम्झौता कार्यान्वयन नभएसम्म अमेरिकासँग आणविक वार्ता अगाडि नबढ़ने चेतावनी दिँदै इरानी विदेश मन्त्री अब्बास अराघचीले पूर्व निर्धारित प्रावधानहरू पूरा नभएसम्म अन्तिम सम्झौतामा हस्ताक्षर नगर्ने बताउनु भएको छ। इरानको इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङसँग कुरा गर्दै अराघचीले प्रारम्भिक सम्झौतापछि अमेरिकालाई आफ्नो प्रतिबद्धता पूरा गर्न 60 दिनको समय दिइने र दायित्व पूरा भएपछि मात्र स्थिति सहज हुने बताउनु भएको छ। फौजदारी तथा ज्ञापन पत्रका प्रावधानहरू पूरा नभएसम्म अन्तिम सम्झौतामा हस्ताक्षर नहुने इरानी विदेश मन्त्रीलाई उद्धृत गर्दै आईआरबीले जनाएको छ। अराघचीले इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदभित्र सामूहिक रूपमा निर्णय गरिने र सम्झौता स्वीकृत भएमा हस्ताक्षर गरिने बताउनु भएको छ। उहाँले अमेरिकी अधिकारीहरूले सम्झौताको पूर्ण पालना गर्न नसक्ने आरोप लगाउँदै इरानले कार्यान्वयनको चुनौतीहरूको अपेक्षा गरेको पनि चेतावनी दिनुभएको छ। यस्ता प्रतिबद्धताहरू तोड्नु अमेरिकी राजनीतिज्ञहरूको स्वभाव भएको बताउँदै उहाँले सम्झौता कार्यान्वयन नगरी अवरोधहरू सिर्जना गरेमा अन्तिम सम्झौतामा हस्ताक्षर नगर्ने बताउनु भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीले जनाएका छन्। अब मौसम। हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो कोशी, बागमती, गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। आज राति कोशी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। समाचारको अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। आगामी आर्थिक वर्षभित्र मुलुकको विद्युत उत्पादन क्षमता 5,335 मेगावाट पुर्याउने सरकारको लक्ष्य। भाषा, साहित्य र संस्कृति बलियो नभएसम्म राष्ट्रको समृद्धि पूरा नहुने सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सेनाको भनाई र शर्तहरू पूरा नभएसम्म अन्तिम सम्झौतामा हस्ताक्षर नगर्ने इरानको चेतावनी। रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन अपरान्ह 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।